यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि अवरूद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताका माध्यमबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। नेपाल भारत सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष बीच भेटवार्ता। रूसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु र नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामीसँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटक पटक आग्रह गर्नुभएको थियो। बजेट लगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो। विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक यही जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालै पालो बोल्न समय दिनुभयो। त्यसक्रममा नेपाली कंग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकाले सच्याउनु पर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सीमाना र सार्वभौम सत्ता जोगाउने विषयमा सबै दलको एकमत हुनुपर्ने भन्दै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी माग्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानूनी र राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त गम्भीर प्रकृतिको रहेकाले प्रधानमन्त्रीको दल र राज्यका निकायबाट यस्तो अभिव्यक्तिको बचाउ र ढाकछोपको प्रयास गर्नुले अर्को दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राष्ट्रिय सुरक्षाको विषय सबै दलको धारणा साझा विषय भएकाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो सदनलाई जानकारी गराउन माग गर्नुभयो। नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले देशको कार्यकारी प्रमुखले सदनमा राखेका अभिव्यक्तिको दीर्घकालसम्म राजनीतिक र कूटनीतिक प्रभाव रहने बताउनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूको विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेलाई बोल्न समय दिनुभए पनि उहाँले समय नलिएपछि विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरी बैठक स्थगित गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कार्यवाही अघि बढ़न नदिने अडान लिएपछि बैठक स्थगित गर्नुभएको छ। बैठक शुरू हुनासाथ आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमीन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्ट्रममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर माफी माग्नु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 12:15 बस्नेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा दिनुभएको अभिव्यक्तिबारे संचारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपयोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपयोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नु भएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो।
अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि दुई देशहरू बसेर टेबल टक गरेर जति पनि सीमा विवादहरू छ त्यो चाहिँ मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नु भएको छ।
सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम यूएनईपीबाट ओजन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र वास्तोला तथा सदस्य पदमा अमीर प्रसाद नेउपाने, त्यसै गरी पद्मिनी सोती र डाक्टर रेहना श्रेष्ठलाई नियुक्ति गरिएको जानकारी दिनुभयो।
सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने, भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र वास्तोला तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने, डाक्टर रोहना श्रेष्ठ र पद्मनीति सोतीलाई नियुक्ति गर्ने।
मन्त्री पोखरेलले भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठन गरिएको अध्ययन समितिको कार्यावधि 45 दिन थप गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री परिषद बैठकमा सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देश बीचको सीमांकनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा पूर्णत द्विपक्षीय विषय भएकाले यो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने बताउनुभयो। दुई देश बीचको सम्बन्धमा विविध आयामबारे चर्चा गर्दै प्रवक्ता जयसवालले नेपाल र भारत बीच जनस्तरका साथै राजनैतिक दल बीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच भेटवार्ता भएको छ। भाजपा मुख्यालय नयाँ दिल्लीमा आज भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान प्रदान भएको छ। प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नु भएको थियो। अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागिता सम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो। यस्तै सभापति लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आजै भएको भेटवार्तामा नेपाल भारत विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा छलफल केन्द्रित रहेको थियो। नयाँ दिल्लीमा आज रासोपाका सभापति लामिछाने तथा उहाँको प्रतिनिधि मण्डलसँग भेट्न पाउँदा खुशी लागेको भारतका विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको जनविश्वास बढाउन कार्य योजना नै बनाएर अघि बढ्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँगको भेटमा प्रधान न्यायाधीश डाक्टर शर्माले जनताले महसुस गर्ने गरी न्यायालय सुधारका लागि कार्य योजना बनाएरै लाग्ने बताउनुभयो। उहाँले आफू बोलेर होइन कामबाट नै न्याय क्षेत्रको सुधार गर्न निर्मम ढंगले लागेको बताउँदै सर्वोच्चका न्यायाधीशहरूलाई क्षेत्र तोकेरै अघि बढ्न चाहेको जानकारी दिनुभयो। प्रधान न्यायाधीश शर्माले भेटमा न्यायालयको इमेज उच्च राख्न पत्रकारको समेत उत्तिकै भूमिका रहने भन्दै सकारात्मक र आलोचनात्मक पृष्ठपोषणको अपेक्षा राखेको स्पष्ट पार्नुभयो। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरकारवाला पक्षले जोड़ दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले आज आयोजन गरेको छलफलका वक्ताहरूले अदालतको आदेश फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएका हुन्। सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले फैसला कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो। फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहले अदालतले फैसला गर्ने बित्तिकै सम्बन्धित निकाय पत्राचार गर्ने गरेको भए पनि तत्काल कार्यान्वयन गरिहाल्ने परिपाटी नभएको अनुभव सुनाउनुभयो। दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते नारायण हिटी राजदरबार भित्रै भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको थियो। कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा पर्दा वन जोगाउन ठूलो चुनौती देखिएको छ। सामुदायिक वनको संरक्षणका लागि स्थानीय उपभोक्ता समूहहरूका तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्नेमा उपभोक्ताहरूले जोड़ दिएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कर्णाली नदीमा आउने बाढ़ीले वर्षेनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका हुन्। टीकापुर नगरपालिका वडा नम्बर 7 सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी:
मुख्यत हाम्रो कर्णाली नदीको कटानले गर्दाखेरि सामुदायिक वन लगभग यो 6-7 वर्षको दौरानमा करिब 50 हेक्टर जति हाम्रो कटान भइसकेको छ। हाम्रो अब वर्षेनी सामुदायिक वनको अगुवाईमा केन्द्रसम्म गएर विभिन्न मन्त्रालय विभिन्न विभागमा गएर डेलिगेसन बुझाउँदै गरिरहेका छौँ।
सत्य कर्णाली सामुदायिक वन जस्तै टीकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना पुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। कर्णालीको एउटा भंगालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढ़ी कटान भइरहेको बताउनुहुन्छ खोटेना पुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद।
हाम्रो यतातिर खुटेना सामुदायिक वनतिर जोडिएको कर्णालीको एउटा हाँगाले 25 हेक्टर जति जमिन चाहिँ कर्णालीले चाहिँ कटान गरिसकेको कुराहरू जानकारी गराउँछौ र त्यो कटानीले भविष्यमा गएर टिकापुर पार्कलाई र नक्लीपुर क्षेत्रलाई चाहिँ ठूलो नोक्सान गर्ने कुराहरू पनि जानकारी गराउँछौ।
जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठूलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भंगालोले नै दुई भागमा विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगायतका कामहरू गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाह।
यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्षमता छैन, त्यसो भएको कारणले गर्दाखेरि अब राज्यले गरिदियो भने अलि केही सम्भव हुन्थ्यो।
कैलालीको टीकापुर र लम्कीचुवा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढी सामुदायिक वनहरू रहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
राष्ट्रिय सतर्कता केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्त दुरूस्त प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले अनुगमन टोलीलाई थप सक्रिय बनाएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको 100 बुधे कार्यक्रममा उल्लेख भए बमोजिम मुलुकमा सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कामलाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो। भोजपुर सदरमुकामदेखि उत्तरी क्षेत्रको प्रमुख व्यापारी केन्द्र दिङला जोड्ने बहुप्रतीक्षित भोजपुर दिङला सड़क खण्डमा कालोपत्रे पीच कार्य शुरू भएको छ। वर्षौंदेखि कच्ची तथा धुलाम्य अवस्थामै सञ्चालन हुँदै आएको सड़क कालोपत्री हुन थालेपछि स्थानीय उत्साहित बनेका हुन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुर दिङला सड़क खण्डमा कालोपत्रको काम शुरू गरिएको छ। दुई खण्डमा विभाजन गरी निर्माण कार्य तीव्र गतिमा अघि बढ़ाइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज रेड्डीले बताउनुभयो। पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की तीन तलेसम्मको करिब 17 किलोमिटर सड़कमा कालोपत्र कार्य शुरू गरिएको उहाँको भनाइ छ। हालसम्म यस खण्डको भौतिक प्रगति 55% पुगेको छ।
दिङलासम्मको चाहिँ लगभग 16 किलोमिटरको प्याकेज छ। पहिलो प्याकेजमा अहिले चाहिँ हामी यहाँ कालोपत्रीको काम चाहिँ अहिले सुरु गरेका छौँ।
पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब 62 करोड़ लगानीमा भइरहेको छ। दोस्रो खण्ड अन्तर्गत तीन तले दिङला करिब 16.5 किलोमिटर सड़क खण्डको पनि निर्माणको काम भइरहेको छ। वर्षातमा हिलो र हिउँदामा अत्याधिक धुलोको कारण शहरी आवाजमा कठिनाई हुँदा बिरामी ओसार पसार कृषि उपजको ढुवानी तथा दैनिक जीवन प्रभावित हुने गरेको थियो। सड़क कालो पत्रे बनेपछि कृषि पर्यटन तथा सेवा क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय भीमप्रसाद राईले बताउनुभयो।
रोकेर यहाँ गएर भसिएर भाँचिएर बस्छ, राम्रो भइरहेको छ अहिले त। ढिलो उठेर घाम लाग्दा पानी पर्दाखेरि भनेको ढिलो भएर भित्र बस्ने एकदम राम्रो खुसी छ।
निर्माण कम्पनी मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले कालोपत्रको कामलाई तीव्र गतिमा अघि बढाइएको बताउनुभयो।
हाल अहिले पनि 3-4 महिनादेखि नियमित दैनिक पानी परेकोले सड़क निर्माण कार्य सम्पन्न गर्न अत्यन्तै बाधा अवरोध परेका छ। र पनि म निरन्तरता जति जति टाइम मौसम सुधार हुन्छ त्यो अवस्थामा काम गर्ने कोसिस चाहिँ गरिरहेको छु। मौसमले साथ दिने भने अहिले पनि यो आर्थिक वर्षको असारमा सम्बन्धमा मैले सम्पन्न गर्दछु।
निर्माणको काम 2080 मंगिर महिनाबाट शुरू गरिएको हो। सम्झौता अनुसार आगामी फागुन महिनासम्ममा सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने कार्यालयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
नवलपरासीको त्रिवेणी गाउँपालिका ओडा नम्बर 7 का ईश्वरी प्रसाद गौतम विरूद्ध ऋण उपलब्ध गराइदिए बापत घुस लिएको अभियोगमा 50 लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार गौतमले विशेष अदालत काठमाडौँमा 2083 वैशाख 23 गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा परेको गरेको बयान तथा आरोप माग दावी बेहोराको प्रतिकूल हुने गरी बकपत्र पुष्टि भएको छ। अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने र गर्मीबाट सुरक्षित रहने उपायहरू साझा गर्ने उद्देश्यले आज हिट एक्सन डे 2026 विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट महासंघ आईएफआरसीको आह्वानमा मनाइने यो दिवसको मुख्य विषयवस्तु इन्डोर हिट रहेको छ। दिवसमा घर, विद्यालय, कार्यस्थल तथा हेरचाह केन्द्रमा बढ़दो तापक्रमका कारण मानव स्वास्थ्यमा पर्ने जोखिमप्रति विशेष ध्यान केन्द्रित गरिएको छ। हिट एक्सन डे पहिलो पटक सन् 2022 शुरू गरिएको थियो। जलवायु व्यवस्थापनविद डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तनले निम्ति आएको बढ़दो गर्मीबारे सुरक्षित रहने उपायहरू साझा गर्ने उद्देश्यले दिवस मनाउने गरिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनका विभिन्न शहरमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 16 जनाको मृत्यु भएको छ। यो आक्रमणलाई मस्कोले केही महिना यता गरेको ठूलो सैन्य कार्यवाही भनेको छ। घटनामा कैयौं मानिस हताहत भएको अधिकारीहरूले बताएका छन्। मृतक दुई बालबालिका सहित दनिप्रोमा 11 र राजधानी कियेवमा 5 जना गरी कुल 16 जना को मृत्यु भएको पुष्टि भएको छ। रूसले आवासीय भवनहरूलाई निशाना बनाई गरेको हमलामा 16 जनाको मृत्यु भएको हो। हमलामा परेका भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंका गरिएकाले आपतकालीन सेवाका कर्मचारीहरूले जीवित मानिसको खोजी गरिरहेका छन्। रूसी रक्षा मन्त्रालयले युक्रेनले गरेको हमलाहरूको प्रतिक्रिया दिन अहिले आक्रमण गरिरहेको र आफ्नो उद्देश्य पूरा भएको जनाएको छ। अफ्रिकी मुलुक कंगो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। अफ्रिकी मुलुकहरूमा इबोला संक्रमण देखिएपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका कार्यलाई तीव्र बनाएको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सन् 2026 को मे महिनामा मात्रै 1,00,000 भन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएको र उक्त संख्या गत वर्षको तुलनामा 19% बढ़ी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल घुम्न आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी पर्यटक नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढ़ी भारतका पर्यटक रहेका छन्। उक्त महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। त्यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,001, चौथोमा बंगलादेशबाट 5,298 र पाँचौंमा संयुक्त अधिराज्य बेलायतबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज नाका हुँदै 7,97,00,000,000 रूपियाँ बराबरको दालजन्य वस्तु आयात भएको छ। त्यहाँबाट विभिन्न 7 प्रकारका दलहन नेपाल आयात भएका हुन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वीरगंज नाकाबाट आयात भएको मूल्यको आधारमा आयात 2,24,00,000,000 अर्थात 22% घटेको छ। गत आर्थिक वर्षको 10 महिनामा उक्त नाकाबाट 10,21,00,000,000 मूल्यको दालजन्य वस्तु आयात भएको थियो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालू आर्थिक वर्षको 10 महिनामा मूल्यको आधारमा दालजन्य वस्तुको आयात 22% कमी आएको बताउनुभयो। नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित सेन्जेन शहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई उडान मार्फत जोड्ने भएको छ। कम्पनीले यही जेठ 21 गतेदेखि काठमाडौँ सेन्जेन काठमाडौँ सीधा उडान सेवा सञ्चालन गर्न लागेको जनाएको छ। नयाँ उडान सेवा अन्तर्गत काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल बीच सातामा 2 उडान सञ्चालन हुनेछन्। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनुभयो। चीनको सिलिकन भ्यालीका रूपमा परिचित सेन्जेन विश्वका प्रमुख प्रविधि उत्पादन तथा नवप्रवर्तन केन्द्र मध्ये एक मानिन्छ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट नयाँ युग प्रवेश गर्ने शुरूआत बिन्दुको रूप आएको बताएको छ। काठमाडौँमा आयोजित छलफल कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बजेट नेपालको नियतिलाई नयाँ आयाम दिई आर्थिक समृद्धिको नयाँ युगको प्रवेश गर्ने शुरूआत बिन्दुको रूपमा आएको बताउनुभयो। उहाँले आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी भए पनि त्यसको सफल कार्यान्वयन हुन सके निजी क्षेत्रको आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगार सृजना गर्न नसक्ने बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री खतिवडाले अहिलेको सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताउनुभयो। सरकारले आगामी बजेटमा 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको तर त्यो प्राप्त गर्न कम्तीमा 22-24% आयात वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो।
अब खेल समाचार अझै बमबाट।
चीनले लगातार दोस्रो हार बिहोरीसँगै नेपाल पुरूष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट भएको छ। सिंगापुरमा भइरहेको छनौटमा चीन लगातार 2 हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल एक खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 221 रनको फराकिलो अन्तरले पराजित चीन दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भयो। मलेसिया पनि नेपालसँगै एक खेल अगावै सेमी फाइनल पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसिया 7.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। सोमो चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्। बुधबारबाट मलेसियामा एसिसी प्रिमियर कपको शुरूआत हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा बुधबार नै नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा बुधबार बिहान 7:15 शुरू हुँदैछ। महिला टी20 अन्तर्राष्ट्रियमा 4 पटक कतारसँग खेलेको नेपालले 100% जितको नतिजा हात पारेको छ। कतारसँग नेपाल 119-61-109 रनले तथा 9 विकेटले विजयी भएको छ। बुधबार कतारसँग चौथो पटक नेपाली महिला टोलीले खेल्दैछ। एसिया कपको छनौटको रूपमा रहेको प्रतियोगितामा नेपाल सहित 18 देशको सहभागिता रहेको छ। सहभागी 18 राष्ट्रलाई 4 समूहमा विभाजन गरिएको छ। एसिसीका अनुसार नेपाल समूह डीमा रहेको छ। नेपाल रहेको समूहमा कतार हङकङ तथा भूटान रहँदा समूह एमा थाइल्याण्ड म्यानमार जापान बहराइन मंगोलिया छन्। समूह बीमा यूएई ओमन चीन फिलिपिन्स र साउदी अरब तथा समूह सीमा इण्डोनेसिया मलेसिया कुवेत र सिंगापुर रहेका छन्। एसिसीका अनुसार नेपालले दोस्रो खेलमा जेठ 21 भूटानसँग तथा सोमो चरणको अन्तिम खेलमा जेठ 23 गते हङकङसँग खेल्नेछ। हरेक समूहको शीर्ष दुईमा रहने टोलीका बीचमा जेठ 27 गते क्वार्टर फाइनल खेल हुनेछन्। चार क्वार्टर फाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसिसी एसिया कप स्थान बनाउनेछन्। जेठ 29 सेमी फाइनल हुने प्रतियोगिताको फाइनल जेठ 30 हुनेछ।
अब मौसम आगामी 24 घण्टामा कोशी र मधेस प्रदेश लगायत गण्डकी बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5 न्यूनतम 20 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.7 न्यूनतम 19 डिग्री सेल्सियस वर्षा फाटफुट, पोखराको अधिकतम 32.4 न्यूनतम 20.4, वीरेन्द्रनगरको अधिकतम 33.7 न्यूनतम 19.9 डिग्री सेल्सियस वर्षा फाटफुट र दिपायलको अधिकतम 34.8 न्यूनतम 20 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि अवरूद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। नेपाल भारत सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष बीच भेटवार्ता। रूसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु र नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।